यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पछिल्लो दिनमा जनस्तरमा उठेका प्रश्न र असन्तुष्टिको कामबाटै जवाफ दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आन्दोलनरत शिक्षकलाई वार्ताका लागि पुनः आह्वान। नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफ को ग्रे लिस्टबाट हटाउने कार्ययोजना कार्यान्वयन गर्ने सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको निर्णय। पर्सामा मिटर ब्याजी विरूद्ध भएका कार्यवाहीमा 71 बिघा भन्दा बढ़ी जग्गा पीड़ितलाई फिर्ता। र इरानको आणविक कार्यक्रम बारे इरान र अमेरिका बीच शनिबार ओमानमा वार्ता हुने।
हरेक दिनको लागि सबै पाक यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र जनताको जीवनस्तर सुधार गर्न तीनै तहको सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। मधेस प्रदेश सभालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संघ प्रदेश र स्थानीय तीनै तहका सरकारले सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र देशको वर्तमान र भविष्य भएकाले यसलाई थप बलियो बनाउन संविधानमा आवश्यक सुधार र संशोधन गर्न लागिएको बताउनुभयो।
संविधान संशोधन यस प्रणालीलाई बलियो बनाउनका लागि हो, प्रभावकारी ढंगले अगाडि बढाउनका लागि हो, जनतालाई सहज ढंगले सेवा डेलिभरी गर्नका लागि हो र सुशासन र विकासको गतिलाई अगाडि बढाउनका लागि हो। हामी संविधान संशोधन उपयुक्त समयमा गर्छौं, त्यसका लागि संविधानमा कस्तो संशोधन गर्ने के गर्ने आन्तरिक गृह कार्य गर्छौं, गरि पनि रहेका छौं। अहिले केही प्रतिगामी सोचका शक्तिहरू अब कहाँ राजतन्त्र फेरि ल्याउने भनेर, तर राजतन्त्र भनेको एउटा सामन्ती प्रणाली हो, जन्मिँदै कोही राजा हुन जन्मिने, कोही रैती हुन जन्मिने भन्ने कुरा आजको 21औं शताब्दीमा सचेत नागरिकले स्वीकार गर्दैनन् र सचेत पोलिटिकल पार्टीहरूले स्वीकार गर्ने प्रश्नै उठ्दैन। गणतन्त्र यस देशको वर्तमान हो, गणतन्त्र यस देशको भविष्य हो।
पछिल्लो दिनमा जनस्तरमा उठेका प्रश्न र असन्तुष्टिको कामबाटै जवाफ दिनुपर्ने पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो। प्रधानमन्त्री ओलीले संघीयता जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था भएकाले यसको रक्षाका लागि योगदान गर्न समेत आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन गर्ने गरी काम गर्न नसके प्रणालीमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उल्लेख गर्नुहुँदै सुशासन र विकासको माध्यमबाट उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले मधेस प्रदेशको समृद्धि र विकासका लागि सरकारले सुनकोशी मरीन डाइभर्सनबाट सिंचाई सुविधा पुर्याउने, हुलाकी राजमार्गको स्तरोन्नति गर्ने जस्ता बहुआयामिक योजनाहरू अगाडि बढ़ाइरहेको बताउनुभयो।
1,85,000 बिघा जमीनमा त्यसले सिंचाई हुन्छ, त्यसकारण सुनकोशीबाट डाइभर्सन गरेर ल्यायो, केही वर्षभित्र यो आयोजना तयार हुन्छ। हुलाकी राजमार्गको चर्चा थियो तर बनेको थिएन। मैले आफैले 10 अरब भन्दा बढी पैसा तत्कालका लागि काम सुरु गर्नका लागि खर्च गरेर बजेट छुट्याएर हुलाकी राजमार्गको सुरुवात गरेको थिएँ। त्यो सँगसँगै 13 स्मार्ट सिटीहरू, सीमावर्ती क्षेत्रसँग जोडिएका स्मार्ट सिटीहरू निर्माण गर्ने, जहाँ आधुनिक शहरहरूको विकास होस्, जसले व्यावसायिक, व्यापारिक, औद्योगिक, अन्य कृषिजन्य चिजहरूको प्रशोधनजन्य लगायतका अनेक उद्योग धन्दाहरू पनि स्थापना गर्न सकोस्, अस्पतालहरू स्थापना गर्न सकोस्।
प्रधानमन्त्री ओलीले सामाजिक सुधारका लागि बाल विवाह, बोक्सी प्रथा, दाइजो प्रथा, महिला हिंसा जस्ता कुसंस्कार हटाउनका लागि प्रदेश सभाले विशेष ध्यान दिन जरूरी रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा आँप, माछा लगायतको उत्पादन बढ़ाउन थप लगानी गर्नेतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो। सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आज मन्त्रालयमा बोलाएको हो। मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव कुमार सापकोटाले हिजो विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासंघलाई वार्ता र सम्वादका लागि आह्वान गर्नुभएको हो। वार्ताको समय भने आपसी सल्लाह अनुसार तय गरिने विज्ञप्तिमा जनाइएको छ। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2080 यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूको आन्दोलन जारी छ। मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरूसँग यसअघि यही चैत 21 र 22 गते छलफल र परामर्शका लागि आह्वान गरे पनि छलफल तथा परामर्श भने हुन सकेको थिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संवैधानिक राज संस्था र हिन्दू राज्य लगायतका माग राख्दै काठमाण्डुको बल्खुमा हिजो खबरदारी सभाको आयोजना गरेको छ। सभालाई सम्बोधन गर्नुहुँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूले कसैले कसैलाई निषेध र अपमानित नगर्ने राजनैतिक व्यवस्था खोजेको बताउनुभयो। अध्यक्ष लिङदेनले आफ्नो आन्दोलनको उद्देश्य मुलुकका जिम्मेवार सबै पक्षले स्थान पाउने गरी नयाँ राजनैतिक समझदारी गर्नु रहेको बताउनुभयो। पार्टीका निर्देशन समिति अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले मुलुकका ठूला राजनैतिक दलहरूले देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै जनताले त्यसको हिसाब गर्ने बताउनुभयो। पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर जबराले मुलुकका प्रमुख राजनैतिक दलहरूले पूर्व राजासँग गरेको सम्झौता उल्लंघन गरेको आरोप लगाउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गवर्नर नियुक्तिमा कुनै अनियमितता नहुने बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले सरकारले उपयुक्त गवर्नर नियुक्त गर्नेमा शंका नगर्न आग्रह गर्नुभयो।
गभर्नर नियुक्तिको लागि समयमै हामीले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्ने कमिटी अर्थमन्त्रीज्यूको संयुक्तमा गठन गरेका हो डाक्टर विजय भट्टराई र डाक्टर विश्व पौडेल वाला साहेब र उहाँहरूले काम पनि गर्दै हुनुहुन्छ। यो गभर्नरको नियुक्तिमा पार्टी दुईटै पार्टी खास गरेर दुईटै पार्टीको बिचको भागभण्डार नमिलेर त्यो ताना तान भएर ढिलो भएको भन्ने कुरा चाहिँ सत्य होइन। त्यो गभर्नर चाहिँ को हातमा मात्रै छैन, ग्रे लिस्टबाट चाहिँ नेपाललाई चाहिँ ग्रे जिरो भन्ने कुरा माथि उठाउने कुरा होइन। को भूमिका महत्वपूर्ण हुन्छ त्यो काममा चाहिँ सरकार एकदमै सचेत छ। अब ग्रे लिस्टबाट चाहिँ मुलुकलाई माथि ग्रेजुएट गर्ने कुरा उठाउने कुरा हामी लागिरहेको कुरा र त्यसमा चाहिँ यो चिजले चाहिँ कुनै प्रभाव नपर्ला भन्ने चाहिँ पर्दैन भन्ने कुरा यहाँसँग विश्वास गर्न चाहन्छु।
मुलुकको अर्थतन्त्रलाई ग्रे सूचीबाट हटाई आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको भन्नुहुँदै संचार मन्त्री गुरूङले गवर्नरको नियुक्तिमा सरकारले ढिला नगर्ने स्पष्ट पार्नुभयो। यस्तै मन्त्री परिषद बैठकले भागेश्वर गाउँपालिका डडेलधुराको केन्द्र ओडा नम्बर 4 बगरकोटबाट परिवर्तन गरी टपुवा कायम गर्ने बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा ललित पुरका मोहन कुमार तामाङलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने नागरिक एप संचालन तथा व्यवस्थापन निर्देशिका 2078 खारेज गर्ने निर्णय गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा सहभागी हुन मन्त्री स्तरीय प्रतिनिधि टोलीलाई स्वीकृति प्रदान गरेको छ। पर्सा जिल्लामा मिटरब्याजी विरूद्ध भएका कार्यवाहीमा 71 विघा भन्दा बढ़ी जग्गा पीड़ितले फिर्ता पाएका छन्। त्यसै गरी साहुको 65 करोड़ भन्दा बढ़ी माग दावी रहेकामा 32 करोड़ 30 लाख रूपियाँ भन्दा बढ़ी मिलापत्र भई मिटरब्याजी पीड़ितले राहत पाएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हिजोसम्म 578 सोझै परेको उजुरी र जिल्ला प्रशासन कार्यालयबाट समेत प्राप्त 1663 गरी कुल 2221 उजुरी मध्ये 1335 उजुरीमा मिलापत्र भइसकेको छ। तीमध्ये प्रशासनमा 220 र जिल्ला प्रहरीमा 1115 उजुरीमा मिलापत्र भएको छ। सरकारले विदेशी समुद्रहरूमा नेपाली झण्डावाहक पानी जहाज सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा रहेको पानी जहाज विधेयकको दफावार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भारत लगायतका देशका समुद्रमा पानी जहाज सञ्चालन गर्न सरकारले विधेयक तर्जुमा गरेको बताउनुभयो। मन्त्री दाहालले नेपाली नदी नालाहरूमा सञ्चालन भइरहेका मोटर बोटहरूलाई नियमन गर्न र नेपालले आफ्नै पानी जहाज खरिद गरी विदेशी समुद्रहरूमा चलाउन कानूनी व्यवस्था गर्न लागेको बताउनुभयो। हुम्लाको नामखा गाउँपालिकामा 39 हिउँ चितुवा भेटिएका छन्। क्यामेरा ट्र्यापिङ प्रविधिको प्रयोग गरेर सन् 2022 देखि 2023 दुर्लभ हिउँ चितुवाको संख्या गणना गरिएकोमा कम्तीमा 39 हिउँ चितुवा रहेको पत्ता लागेको सहायक वन अधिकृत बाबुलाल बमजनले जानकारी दिनुभयो। हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नामखा क्षेत्रमा 61 क्यामेरा जडान गरेर हिउँ चितुवाको अध्ययन गरिएको बताउनुभयो। सुक्खा मौसम शुरू भएसँगै हुने वन डढेलोको प्रकोप रोक्न सिन्धुलीका सामुदायिक वन उपभोक्ता समितिहरू जुटेका छन्। वन डढेलो नियन्त्रणमा समुदायको महत्वपूर्ण भूमिका हुने भएकाले यसको नियन्त्रणमा सबै मिलेर काम गरिरहेको उनीहरूको भनाइ छ। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
देखिहाल्यो भने त हामी त मार्नपट्टि अथवा खबर गरेर के हुन्छ कसरी हुन्छ हामी त्यसलाई अब निभाउनतर्फ लाग्छ।
सिन्धुलीका युवराज श्रेष्ठ कसैले वनमा आगो लगाएको देखिहाले आफू सचेत नागरिक भएकोले त्यसलाई नियन्त्रण गर्न या सम्बन्धित निकायमा खबर गर्नका लागि पर्ने बताउँदै उहाँले जस्तै सिन्धुलीका पिमा टाँसी पनि आगो लगाउँदै गरेको व्यक्ति पहिचान भए व्यक्ति सजायको भागीदार हुने बताउनुहुन्छ।
आगजनी गरिरहेको बेलामा चाहिँ फेला पर्यो र व्यक्ति कोही पहिचान भयो भने त्यो कारवाहीको भागीदार हुन्छ, हाम्रै समितिको मान्छेले देख्छ अथवा उसलाई पक्रन्छ।
समुदाय सचेत हुने हो भने वन डढेलोलाई समयमा नै नियन्त्रण गर्न सकिन्छ भन्ने अर्का उदाहरण बनेको छ सिन्धुलीको जलकल्याण सामुदायिक वन उपभोक्ता समिति। यस समितिले हरेक वर्ष सुखायाम शुरू भएसँगै वनको रेखदेख र संरक्षणमा जुट्ने गरेको बताउनुहुन्छ समितिका कोषाध्यक्ष नरबहादुर थापा।
हाम्रो समितिमा कहीँ आगो लाग्यो हामीले एउटा खटाएका छौँ, उसले चाहिँ आगो लाग्यो केही भइहाल्यो कहीँ घर मात्रै आयो भने पनि उसले हामीलाई खबर गर्छ र हामी त्यहाँ जान्छौँ।
सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीले पनि सिन्धुलीको 9 पालिकाका समुदायसँग मिलेर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुहुन्छ सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ।
हाम्रो 9 पालिकामा हाम्रो चाहिँ आफ्नो सांगठनिक संरचना छ, त्यो स्थानीय महासंघसँग बसेर स्थानीय समुदायहरूसँग बसेर हामीले चाहिँ डढेलो नियन्त्रण र झाडी सरसफाईको कार्यक्रमहरूलाई चाहिँ तीव्र रूपले गर्नुपर्छ भनेर समुदायसँग बसेर हामीले छलफल गरेका छौँ।
सुक्खा मौसम शुरू भएसँगै सिन्धुलीमा हुने वन डढेलोले हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ, तर सबै सरकारवाला समुदाय स्थानीय स्तरबाट नै एकजुट हुने हो भने आगलागी नियन्त्रण गर्न सम्भव देखिन्छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
कोशी प्रदेश सरकारको आयोजनामा 2082 सालभरि मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ। तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट शुरू हुने पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुहुनेछ। प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौं पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन लागेको हो। पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर 2083 कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारले गरेको कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव गुरू प्रसाद दाहालले जानकारी दिनुभयो। ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकले छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढ़ाउनु पर्ने निर्णय गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्य अनुसार पालिकाले शैक्षिक सत्र 2082 सरकारका विभिन्न निकायमा आबद्ध तथा नियमित तलब भत्ता तथा सेवा सुविधा उपभोग गर्नेका सन्तति अनिवार्य सामुदायिक विद्यालयमा पढ़ाउनु पर्ने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। प्रगतिशील लेखक संघको 13 राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्य समितिलाई हिजो बधाई ज्ञापन गर्नुहुँदै अध्यक्ष प्रचण्डले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढंगले एकताबद्ध गर्न प्रगतिशील लेखकहरूले भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युदर घटाउनमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको क्षेत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता तथा प्रति व्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएका कारण स्वास्थ्य पहुँचमा कठिनाई भोग्नु परेको बताउनुभयो। मन्त्री पौडेल हिजोबाट पाँच दिनसम्म चल्ने सत्रमा नेपालको नेतृत्व गर्दै सहभागी हुनुहुन्छ। न्यूयोर्कमा रहेका बेला मन्त्री पौडेलले द्विपक्षीय वार्ताका साथै नेपाली समुदायसँग स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन गर्ने कार्यक्रम रहेको न्यूयोर्क स्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख राजदूत लोकबहादुर थापाले जानकारी दिनुभयो। म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालू वसन्त यामको आरोहण शुरू भएको छ। 8,091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण शुरू भएको पहिलो दिन नेपाली शेर्पा र विदेशी पर्वतारोही सहित 32 जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण संघले जनाएको छ। आरोहण टोलीका 2 जना शेर्पा हिउँ पहिरोमा बेपत्ता भएका छन् भने अरू सकुशल आधार शिविर फर्किएका छन्। क्याम्प 2 र 3 को बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रीमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 स्थित पर्यटकीय स्थल पुन हिलमा विद्युत सुविधा विस्तार भएको छ। समुद्री सतहबाट 3,210 मिटर उचाइमा रहेको पुन हिलमा हिमाल सूर्योदय जंगल पहाड़ी भूगोलको दृश्यावलोकन गरी प्रकृतिमा रमाउन आउने पर्यटकको सुविधाका लागि नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत सुविधा विस्तार गरेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैडाकोट 1 स्थित ब्रिटिश क्याम्प नजिकै नारायणी नदीमा डुबेर हिजो साँझ दिदी भाई बेपत्ता भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैडाकोट 1 का विष्णु शेरपुन्जाकी छोरी 13 वर्षीय दीक्षा शेरपुन्जा र 9 वर्षीय स्वप्निल शेरपुन्जा नदीमा डुबेर बेपत्ता भएको बताउनुभयो। बेपत्ता दुवैजनाको खोजी भइरहेको विष्टले जानकारी दिनुभयो। प्रहरीसँग गोताखोर नभएकाले हिजोका लागि खोजी कार्य रोकिएको र आज बिहानैदेखि गोताखोरको टोली सहित खोजी जारी रहेको प्रहरीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँ पहिरोमा परि 2 दिनदेखि 2 जना शेर्पा बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिका 4 नारच्याङ स्थित 8,091 मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो र तेस्रो शिविरको बीचमा गत सोमबार दिउँसो आएको हिम पहिरोमा परेर सोलुखुम्बुका रीमा शेर्पा र निमाटासी शेर्पा बेपत्ता हुनुभएको थियो। महाकाली नदीमा बनेको 4 लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको बाँधको डिजाइन स्वीकृत नहुँदा 8 महिनादेखि निर्माणको काम ठप्प भएको छ। गत वर्ष भदौमा महाकाली नदीको बाढ़ीले 4 लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको बाँध भत्काएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्नो आणविक कार्यक्रमबारे संयुक्त राज्य अमेरिकासँग वार्ता गर्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसअघिको घोषणालाई पुष्टि गर्दै इरानले वार्ताको तयारी भएको अल जजिराले जनाएको छ। इरानी परराष्ट्र मन्त्री अब्बास अराग्चीले सोमबार राति सामाजिक सञ्जाल मार्फत जानकारी दिनुहुँदै अप्रत्यक्ष वार्ता शनिबार हुने उल्लेख गर्नुभएको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार वार्ताका लागि अराग्चीले अमेरिकी मध्य पूर्व दूत स्टीभ बिटफोफसँग भेट गर्नुहुने र त्यसमा ओमान वार्ताको मध्यस्थकर्ताको रूपमा रहनेछ। यसअघि राष्ट्रपति ट्रम्पले प्रत्यक्ष वार्ता शुरू भएको घोषणा गर्नुभएको थियो। ट्रम्पले इरानमाथि आक्रमण हुन सक्ने चेतावनीपूर्ण अभिव्यक्तिहरू पनि दिनुभएको थियो। इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजा पट्टीमा करिब 4 लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ। अनादोलु समाचार एजेन्सीका अनुसार राष्ट्रसंघीय प्रवक्ता स्टेफान दुराजिकले गाजामा इजरायली आक्रमण निरन्तर जारी रहँदा व्यापक नागरिक हताहती गराइरहेको बताउनुभयो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न गृह कार्य शुरू गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने सम्बन्धी कार्य योजनालाई अन्तिम रूप दिने र यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्ययोजना अनुसार कार्य गर्दै आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक भएको बताउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानूनमा कुनै कमी नभएको र इच्छा शक्ति लगाएर काम गर्ने हो भने ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गर्नुभयो। बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गवर्नर नीलम ढुङ्गाना तिमिल सिन्हाले कार्य योजना अनुसार शुरूदेखि नै काम अघि बढाउन आवश्यक भएको बताउनुभयो। बिम्स्टेक कृषि मन्त्री स्तरीय बैठक बुधबार काठमाडौँमा बस्ने भएको छ। बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरू काठमाडौँ आउँदै हुनुहुन्छ। यसअघि बसेको सचिव स्तरीय बैठकले मन्त्री स्तरीय बैठकका प्रस्ताव तय गरेको छ। बिम्स्टेकका सदस्य राष्ट्र मध्ये 3 राष्ट्रका कृषि मन्त्री बैठकमा सहभागी हुने र बाँकी राष्ट्रका मन्त्रीहरूले भर्चुअल रूपमा सहभागिता जनाउने मन्त्रालयले उल्लेख गरेको छ। बैठकमा सदस्य राष्ट्रहरूमा कृषिको अवस्था, त्यस क्षेत्रले भोग्नु परेका चुनौती, सहकार्य लगायतका विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ। रूपन्देहीको भैरव भन्सार कार्यालयले 8 महिनाको अवधिमा लक्ष्यको 55.26% राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको 8 महिनामा भैरवा नाका हुँदै 14,47,49,00,000 मूल्यका सामानहरू नेपालमा आयात भएका छन्। प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भैरवा भन्सार कार्यालयलाई भन्सार विभागले वार्षिक राजस्व संकलनको लागि 1,09,33,22,00,000 लक्ष्य तोकेको थियो। फागुन मसान्तसम्म भन्सार कार्यालयले 60,41,27,83,000 रूपियाँ राजस्व संकलन गरेको छ। भैरवा भन्सारका लागि 8 महिनाको अवधिमा राजस्व संकलनको लक्ष्य 70,49,61,00,000 रहेको थियो। चितवनमा दर्ता भएका उद्योग मध्ये 279 उद्योगहरू बन्द भएका छन्। जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग लगत कट्टा गरी बन्द गरिएको उद्योग तथा वाणिज्य कार्यालय चितवनले जनाएको छ। गत वर्षको यसै अवधिमा 181 उद्योगहरू बन्द भएका थिए। कार्यालयका सूचना अधिकारी शक्तिमान कुमारले कतिपय उद्योग सञ्चालन हुन नसकेर पनि बन्द भएको जानकारी दिनुभयो। चैते धान खेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ। चैते धान खेती प्रवर्धन कार्यक्रम मार्फत किसानलाई 75-85% अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो। कार्यक्रम अन्तर्गत ढुवानी, बिउ, सिंचाई उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
लीग लिडर प्लानिङ बोइज युनाइटेडले शहीद स्मारक बी डिभिजन लीगमा आफ्नो विजय यात्रालाई 5 खेलसम्म पनि कायम राखेको छ। प्लानिङ बोइजले मंगलबार 7 बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सरस्वती उत्कल विरूद्ध 3-0 गोलको सहज जित दर्ता गर्यो। जितसँगै प्लानिङ बोइजले 5 खेलमा 15 अङ्क जोडेको छ। लगातार तेस्रो पराजय बिहोरेको सरस्वती समान खेलबाट 6 अङ्कका साथ 8 स्थानमा छ। प्लानिङ बोइजलाई जित दिलाउन सुजन डंगोल, सरोज कार्की र फागुराम थारूले गोल गरे। हिमालयन क्रिकेट एकाडेमी र गण्डकी हिरोइन्सले केपी ओली कप टी20 राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा विजय शुरूआत गरेका छन्। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा मंगलबार सम्पन्न समूह बी अन्तर्गतको पहिलो खेलमा हिमालयन ग्रेट हिमाल क्रिकेट एकाडेमीमाथि 2 विकेटको जित हासिल गर्यो। ग्रेट हिमालयनले प्रस्तुत गरेको 163 रनको लक्ष्य हिमालयनले 4 बल बाँकी रहँदा 8 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयनले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 162 रनको एकफल तयार पारेको थियो। दोस्रो खेलमा गण्डकीले चितवन क्रिकेट क्लब विरूद्ध 4 विकेटको जित दर्ता गर्यो। चितवनले प्रस्तुत गरेको 136 रनको लक्ष्य गण्डकीले 13.3 ओभरमा 6 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 135 रनको एकफल तयार पारेको थियो। पन्देही र दाङ लुम्बिनी प्रदेश स्तरीय टी20 क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन्। घोराई क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा दाङले पाल्पालाई 16 रनले हराए। घोराईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दाङले 7 विकेटको क्षतिमा 162 रन बनाए। 163 रनको विजय लक्ष्य पछ्याउन मैदान उत्रेको पाल्पा निर्धारित 20 ओभर खेल्दै 6 विकेटको क्षतिमा 146 रनमा सीमित भयो। लमैको देउखुरी क्रिकेट मैदानमा भएको अर्को खेलमा रूपन्देहीले बाँकेलाई 18 रनले पराजित गर्यो। 116 रनको मध्यम लक्ष्य पछ्याएको बाँके 19.3 ओभरमा मात्र 97 रनमा अल आउट भयो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रूपन्देहीले 19.4 ओभरमा सबै विकेट गुमाउँदै 115 रन बनायो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.3 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:46 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पछिल्लो दिनमा जनस्तरमा उठेका प्रश्न र असन्तुष्टिको कामबाटै जवाफ दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आन्दोलनरत शिक्षकलाई वार्ताका लागि पुनः आह्वान। नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स FATFको ग्रे लिस्टबाट हटाउने कार्ययोजना कार्यान्वयन गर्ने सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको निर्णय। पर्सामा मिटर ब्याजी विरूद्ध भएका कार्यवाहीमा 71 बिघा भन्दा बढ़ी जग्गा पीड़ितलाई फिर्ता। र इरानको आणविक कार्यक्रमबारे इरान र अमेरिका बीच शनिबार ओमानमा वार्ता हुने। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।